तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
धन्यवाद निताजी र सिडनीबाट म कृष्ण पोखरेलको पनि सम्पूर्ण श्रोताहरूलाई नमस्कार। अब पालो भएको छ यस हप्ताका प्रमुख विश्व समाचार सुन्ने। सुरुमा यस हप्ताका मुख्य समाचार। नेपालमा बस दुर्घटनामा परि 19 जनाको मृत्यु। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिले देशलाई सुरक्षित बनाएको भन्ने दावीको अमेरिकी डेमोक्रेटहरूद्वारा विरोध र विश्वकप फुटबलका आयोजक राष्ट्रका प्रतिनिधिहरूद्वारा सुरक्षा खतरालाई लिएर चिन्ता व्यक्त। समाचार विस्तारमा। नेपालमा भएको बस दुर्घटनामा परि 19 जनाले ज्यान गुमाएका छन्। पोखराबाट काठमाडौँका लागि छुटेको बस पृथ्वीराज मार्गमा दुर्घटनामा परेको हो। त्रिशुली नदीमा खसेको बसमा सवार अन्य 25 जना घाइते भएका छन्। मारिनेमा एक बेलायती नागरिक पनि परेका छन्। एक चिनिया र न्युजिल्यान्डका नागरिक दुर्घटनामा घाइते भएका छन्। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अर्को समाचारमा, अमेरिकी डेमोक्रेटहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिले देशलाई सुरक्षित बनाएको भन्ने दावीको विरोध गरेका छन्। 2 घण्टे भाषणका क्रममा राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा आफ्नो दोस्रो कार्यकाललाई अमेरिकाको 250 वर्षे स्वतन्त्रताको सुनौलो युग भएको वर्णन गर्दै आफ्नो प्रशासनको आर्थिक र कूटनीतिक सफलताहरूको प्रशंसा गरेका थिए।
We now have the strongest and most secure border in American history by far. In the past 9 months, 0 illegal aliens have been admitted to the United States.
Samodhan pachi boldai Virginia ki governor Abigail Spanberger le aprobation sambandhi rashtrapati ko dabi vastavikta sanga mel nakhane batain.
Our president told us tonight that we are safer because these agents arrest mothers and detain children. Think about that. Our broken immigration system is something to be fixed, not an excuse for unaccountable agents to terrorize our communities.
अर्को समाचारमा चाहिँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको संसदको विशेष सत्रमा सम्बोधन गर्दै इजरायलसँगको भारतको साझेदारीलाई विश्वव्यापी स्थिरताको स्तम्भका रूपमा प्रशंसा गरेका छन्। बुधबार संसदीय सत्रमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले सम्बन्ध लोकतान्त्रिक मूल्य मान्यता, इतिहास र भविष्यको महत्वाकांक्षामा आधारित रहेको बताए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि दृढ समर्थनका लागि उनलाई धन्यवाद दिएका थिए।
You didn't give excuses. You stood next to Israel. You stood by Israel. You stood for Israel. You stood for the truth. Thank you, my friend.
युक्रेनतिरको अर्को समाचारमा चाहिँ, रुसले सुरु गरेको आक्रमणको 4 वर्ष पूरा हुँदा त्यहाँका बासिन्दाहरूले शान्तिको आशा राखेका छन्। युद्धविरामका लागि अमेरिकी प्रयास यथावत रहँदा द्वन्द्व भने जारी छ। युक्रेनी राष्ट्रपतिले गत हप्ता मात्रै पनि रुसले 1300 ड्रोन, 1400 एरियल बम र 96 मिजाइलले युक्रेनमा आक्रमण गरेको बताए। ओडेसा क्षेत्रमा भएको पछिल्लो आक्रमणमा कम्तीमा पनि 2 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाइ छ। कियोभका एक स्थानीय बासिन्दा नटालियन रिक्लेभास्काले 4 वर्षसम्म चलेको युद्धका कारण थकान बढ्दै गएको भन्दै चाँडै शान्ति स्थापना हुनेमा आशा व्यक्त गरिन्।
What keeps me going is the hope that they will eventually reach an agreement. Common sense, as they say, will prevail and there will be victory. Because we are all tired. We endure everything. The blackouts and everything happening here in Ukraine.
Це, що відбувається у нас в Україні.
अर्को एक समाचारमा चाहिँ, गत वर्ष विश्वभर पत्रकार र मिडियाकर्मी गरी 129 जनाले ज्यान गुमाउन पुगेको बताइएको छ। द कमिटी टु प्रोटेक्ट जर्नलिस्टका अनुसार यो संख्या विगत 3 दशकै सबैभन्दा बढी हो। संस्थाका अनुसार मारिने पत्रकार मध्ये 2/3 इजरायलसँग जोडिएका छन्। इजरायली मिलिटरी अपरेसनका दौरान 86 पत्रकारको ज्यान गएको छ। गाजामा मारिएका अधिकांश पत्रकार प्यालेस्टाइनी भएको बताइएको छ। सिपिजेको रिपोर्टले 81% पत्रकार मारिनुमा इजरायल जिम्मेवार रहेको आरोप पनि लगाएको छ। अर्को समाचारमा, ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म 40 पुगेको छ। उद्धार कार्य जारी रहेको र मारिनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। बाढी प्रभावित क्षेत्रका मानिसहरू आफ्नो घर छाडेर अन्यत्र शरण लिन बाध्य छन्। अधिकारीहरूले निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरो गएको बताएका छन्। अमेरिका सम्बन्धी अर्को समाचारमा चाहिँ अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व सेक्रेटरी अफ स्टेट हिलरी क्लिन्टनले जेफ्री एप्स्टीन सम्बन्धी अनुसन्धानको एक भागका रूपमा कङ्ग्रेसको बयानको सामना गर्ने भएका छन्। यसअघि प्यानलसँग सहयोग गर्न उनीहरू सहमत भएको भए पनि व्यक्तिगत रूपमा उपस्थित हुन भने अस्वीकार गरेका थिए। अर्को समाचारमा चाहिँ बेलायती वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण समुद्री बरफ कम हुँदै जाँदा एन्टार्क्टिकामा एम्पिरियर पेन्गुइनहरू खतरामा पर्दै गरेको प्रमाण फेला परेको बताएका छन्। एम्पिरियर पेन्गुइनहरू अन्य जातिका पेन्गुइन जस्तै 4-5 हप्ता बरफमा बिताएर एकैपटकमा आफ्ना प्वाखहरू परिवर्तन गर्ने बताइन्छ। मेल्टिङ भनिने यस प्रक्रियामा उनीहरूले आफ्नो शरीरको 40-50% सम्मको तौल गुमाउने बताइएको छ। ब्रिटिस एन्टार्क्टिक सर्वेका अनुसन्धानकर्ता पिटर फ्रेडवेल सन् 2022 समुद्री बरफमा नाटकीय कमी आउँदा पेन्गुइनहरू ससाना समूहमा भेला भएर बस्न बाध्य भएको बताउँछन्।
Over the last few years, the sea ice in Antarctica has changed dramatically. And in 2022-23-24, we had record low sea ice years. And in those years, in the areas that we've been looking at, which is about 30-40% of the emperor penguin population, the sea ice went out from underneath the molting emperor penguins, which possibly led to many of them going into the water and many fatalities.
अब चाहिँ खेल समाचार। यस वर्षको विश्वकप फुटबल खेल आयोजक राष्ट्रका प्रतिनिधिहरूले कार्यक्रम शुरू हुने समय नजिकै गर्दा गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले जुन 11 जुलाई 26 आयोजना हुने प्रतियोगिताको अगाडि समस्याहरूका बारेमा चेतावनी दिएका हुन्। उनीहरूले अमेरिकी सरकार सटडाउनका कारण $1.3 अर्ब सुरक्षा रकम रोकिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। हस्त, यसको साथै सप्ताहका प्रमुख विश्व समाचार यति नै। सुरक्षित रहनुहोस्। नमस्कार। कार्यक्रमका अन्य सामग्रीहरू सहकर्मी त्रिनेता रिसालबाट।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।